یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ بی بی سی اردو ڈاٹ کام پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
پیر 7 جنوری کے سیربین کے ساتھ نازش ظفر کا سلام۔ بلاول بھٹو کا نام ای سی ایل اور جے آئی ٹی سے نکالنے اور معاملہ نیب کو بھیجنے کا عدالتی حکم، کیا بلاول بھٹو نیب کی تفتیش میں شامل رہیں گے؟
نیب کی انکوائری جو ہے وہ نیب کا فنکشن ہے، سپریم کورٹ کا فنکشن نہ تو یہ ہے کہ نیب کو کیا ہے کہ آپ انکوائری کریں، نہ ان کا یہ فنکشن ہے کہ نیب کو کیا ہے کہ انکوائری نہ کریں۔
اور سنیے گا کہ کیسے رمیش جے پال کا کیمل جوکی سے امریکی یونیورسٹی تک کا سفر خود ان کے لیے بھی ناقابل یقین رہا۔
ہندو مائنورٹی سے ایک بچہ یا ایک بندہ یا ایک شخص جو ہے وہ ایک اعلیٰ تعلیم کے لیے امریکہ تک پہنچے، تو یہ ہم سوچ بھی نہیں سکتے تھے۔
یہ سب اور دیگر کئی موضوعات پر بات ہوگی، پہلے خاص خاص خبریں نادیہ سلیمان سے۔
پاکستان کی سپریم کورٹ نے پیپلز پارٹی کے چیئرمین بلاول بھٹو زرداری اور وزیر اعلی سندھ کے نام ایگزٹ کنٹرول لسٹ سے خارج کرنے کا حکم دیا ہے۔ وفاقی وزیر اطلاعات فواد چودھری نے کہا ہے کہ ان کی حکومت سپریم کورٹ کے فیصلے کا احترام کرتے ہوئے ان کے نام ای سی ایل سے نکال دے گی۔
ہم یہ سمجھتے ہیں کہ ممکن ہی نہیں ہے کہ جس طریقے سے اومنی گروپ کو یا زرداری صاحب نے وہاں پہ فائدے لیے ہیں، وہ ممکن ہی نہیں تھے اگر مراد علی شاہ صاحب اس سارے قضیے میں، اس سارے معاملے میں ان کے شریک نہیں ہوتے۔
تھائی لینڈ کے حکام کا کہنا ہے کہ پناہ کی خواہش مند 18 سالہ سعودی لڑکی کو ان کی جان کو درپیش خطرے کے پیش نظر ملک بدر نہیں کیا جائے گا۔ حکام کا کہنا ہے کہ جب تک اقوام متحدہ کا پناہ گزینوں سے متعلق دفتر رحاف محمد القنون کے مستقبل کا فیصلہ کرتا ہے، انہیں تھائی لینڈ میں داخلے کے لیے عارضی اجازت نامہ جاری کیا جائے گا۔ اس سے قبل رحاف محمد القنون نے ملک بدر ہونے سے بچنے کے لیے اپنے آپ کو ہوٹل کے کمرے میں قید کر لیا تھا۔ خاتون کا کہنا ہے کہ مذہب اسلام چھوڑنے کے فیصلے کے بعد انہیں خدشہ ہے کہ ان کے گھر والے انہیں قتل کر دیں گے۔ فلسطینی اتھارٹی مصر کے ساتھ سرحد سے اپنے عملے کو واپس بلا رہی ہے۔ فلسطینی اتھارٹی نے الزام لگایا ہے کہ مخالف فلسطینی گروپ حماس کی جانب سے ان کے عملے کے ساتھ ظالمانہ برتاؤ کیا جا رہا ہے۔ اتھارٹی کے فیصلے کے بعد حماس نے رفع سرحد کا کنٹرول سنبھال لیا ہے۔ برطانوی وزیراعظم ٹریزا مے نے کہا ہے کہ وہ یورپی یونین سے مزید یقین دہانی حاصل کرنے کی کوشش کر رہی ہیں تاکہ بریگزٹ کے لیے مطلوبہ ووٹس حاصل کر سکیں۔ دوسری جانب یورپین یونین کے کمیشن کا کہنا ہے کہ بریگزٹ کے لیے مزید رعایت نہیں دی جائے گی۔ امریکی صدر کا کہنا ہے کہ حکومتی شٹ ڈاؤن سے متعلق ان کی انتظامیہ اور کانگریشنل ایڈز کے درمیان ہونے والے حالیہ مذاکرات میں مثبت پیش رفت ہوئی ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خبریں آپ نے سنی نادیہ سلیمان سے۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ انڈین سائنس کانگریس میں راون کے 24 طیاروں، مہا بھارت میں موجود ٹیسٹ ٹیوب بیبیز کے شواہد سمیت کیا کیا سائنسی بلکہ غیر سائنسی دعوے کیے گئے، پروگرام میں ان کی تفصیل آگے چل کر شامل کریں گے۔ اس کے علاوہ دہشت گردی کے حوالے سے 2018 میں صوبہ بلوچستان کے اعداد و شمار کیا رہے، اس پر بھی بات ہوگی، لیکن پہلے پروگرام کا بڑا موضوع۔ پاکستان کے سپریم کورٹ نے پیپلز پارٹی کے چیئرمین بلاول بھٹو زرداری اور وزیر اعلیٰ سندھ کے نام ایگزٹ کنٹرول لسٹ سے نکالنے کا حکم دیا ہے۔ اسلام آباد میں چیف جسٹس ثاقب نثار کی سربراہی میں 3 رکنی بینچ نے آج جعلی اکاؤنٹ سے متعلق از خود نوٹس کی سماعت کے دوران ریمارکس دیے کہ اگر بلاول بھٹو زرداری کا تعلق اس مقدمے سے نہیں بنتا تو ان کا نام ای سی ایل میں کیوں شامل کیا گیا ہے۔ مزید جانیے اسلام آباد سے سحر بلوچ کی اس رپورٹ میں۔
سپریم کورٹ میں چیف جسٹس ثاقب نثار کی سربراہی میں 3 رکنی بینچ نے جعلی اکاؤنٹ سے متعلق از خود نوٹس کی سماعت کے دوران بلاول بھٹو زرداری اور سندھ کے وزیر اعلیٰ مراد علی شاہ کا نام ایگزٹ کنٹرول لسٹ سے نکالنے کا حکم جاری کر دیا ہے۔ اس فیصلے کے بعد صحافیوں سے بات کرتے ہوئے آصف علی زرداری اور فریال تالپور کے وکیل لطیف کھوسا کافی مطمئن نظر آ رہے تھے۔ انہوں نے کہا کہ اس کیس کی وجہ سے پورا ملک ایک بحرانی کیفیت میں آ گیا ہے۔
اس آرڈر کے بعد 172 یہ جے آئی ٹی کے بعد وہ چڑھ دوڑے سندھ پر قبضہ کرنے کے لیے حکومت، اور یہ بھی اسی کاروائی پروسیڈنگز کے نتیجے میں ہوا۔ تو پھر آپ کی آبزرویشن کی وجہ سے कि अगर जो है सिंध में गवर्नर राज रूल लगाया गया तो एक मिनट में इसे बाहर फेंका जाएगा, उससे वो माने हुए, वरना उनके इंफॉर्मेशन मिनिस्टर को टास्क सौंपा गया था जिन्होंने वो मंसूख कर दिया अपना दौरा।
उन्होंने कहा कि हमारी मईशत भी इससे मुतासिर हुई है क्योंकि JIT ने बगैर कोई इख्तियार रखते हुए 172 लोगों के नाम ECL में डाल दिए, जिस पर काबीना ने बगैर गौर खोज किए अंगूठा लगा दिया। ख्याल रहे कि 2015 के जाली अकाउंट्स और फर्जी लेन देन के मुकदमे के हवाले से पाकिस्तान पीपल्स पार्टी के शरीक चेयरमैन आसिफ जरदारी, इनकी बहन फरियाल तालपुर और उनके कारोबारी शराकत दारों से तहकीकात की जा रही है। फेडरल इन्वेस्टिगेशन एजेंसी जाली बैंक अकाउंट्स के जरिए मनी लॉन्ड्रिंग की तहकीकात कर रही है और इस सिलसिले में ओमनी ग्रुप के सरबरा अनवर मजीद और निजी बैंक के सरबरा हुसैन लवाई को हिरासत में ले चुकी है। अब तक कई जाली अकाउंट्स सामने आ चुके हैं जिनमें आम लोगों के अकाउंट्स में से करोड़ों रुपए निकले हैं। सुप्रीम कोर्ट ने अपने फैसले में नैब को असर नौ तफ्तीश का और 2 माह के अंदर तफ्तीश मुकम्मल करने का हुक्म दिया है और मुराद अली शाह और बिलावल भुट्टो जरदारी का नाम एग्जिट कंट्रोल लिस्ट से निकालने का कहा है। सुप्रीम कोर्ट के वकील चौधरी अख्तर अली ने इस फैसले के बारे में कहा कि इससे पीपल्स पार्टी को सियासी तौर पर काफ़ी फ़ायदा होगा।
और बिलावल साहब के निकलने से सियासी तौर पर पीपल्स पार्टी को फ़ायदा होगा इंतहाई, क्योंकि सारी की सारी लिस्ट जो है वो ये समझी जाएगी कि ये मेरिट्स पर नहीं बनी बल्कि यूं ही बैठकर किसी क्लर्क ने जो है वो इसको तैयार कर दिया है कि ऊपर से आर्डर आया और नीचे से लापरवाही के जरिए वो बनाई गई और इसके बावजूद किसी ने नहीं देखा, तो इस तरीके से हुकूमत की जो है एफिशिएंसी उस पर हरफ आता है।
साथ ही समाअत के दौरान ये भी बात सामने आई कि जहां हजारों की तादाद में लोगों को शामिल तफ्तीश किया गया, वहीं वज़ीरे आला सिंध मुराद अली शाह से एक बार भी जवाब तलब नहीं किया गया। आसिफ अली जरदारी और फरियाल तालपुर के वकील फारूक एच नायक ने कहा कि JIT की ये रिपोर्ट एक इब्तदाई तफ्तीश के लिए इस्तेमाल हो सकती है, लेकिन इसको जल्दबाजी में लिखा गया है जिसकी वजह से ये रिपोर्ट हतमी नहीं करार दी जा सकती। इस पर साकिब निसार ने कहा कि नैब अगर चाहे तो JIT की रिपोर्ट इतलाई तौर पर इस्तेमाल कर सकती है। जनवरी 2 को वजीर इतलात फवाद चौधरी ने एक प्रेस कॉन्फ्रेंस में कहा था कि 172 लोगों के नाम ECL में शामिल करने के अमल को काबीना में रिव्यू किया जाएगा। याद रहे कि पाकिस्तान तहरीक इंसाफ की हुकूमत ने रिव्यू कमेटी में 172 लोगों के नामों को शामिल करने के बारे में सुप्रीम कोर्ट के अहकाम पर रिव्यू किया था। सहर बलोच, BBC, इस्लामाबाद।
ECL में नामों के हवाले से सुप्रीम कोर्ट के बेंच ने नैब को केस रेफर कर दिया है। इसी बारे में मैंने माहिर कानून और पाकिस्तान के साबिक अटॉर्नी जनरल इरफान कादिर से बात की और पहले उनसे पूछा कि अब एहतसाब इदारा नैब नए सिरे से इन्वेस्टिगेशन करेगा या FIA ने जो तहकीकात कर रखी हैं उन पर केस आगे बढ़ाया जाएगा।
ECL में नाम डालना जो है ये प्रेरोगेटिव है फेडरल गवर्नमेंट का, और फेडरल गवर्नमेंट मींस द इंटीरियर मिनिस्ट्री एंड द इंटीरियर सेक्रेटरी। तो ये लोग जो है ये नाम डाल सकते हैं प्रोवाइडेड दे आर सेटिस्फाइड दैट अ पर्सन इज गोइंग टू लीव द कंट्री। सुप्रीम कोर्ट हैज गॉट नथिंग टू डू इन प्लेसिंग द नेम्स ऑफ एनीबडी, वेदर अ नेम इज प्लेस्ड इन द ECL इन द एग्जिट कंट्रोल लिस्ट और नॉट, इट इज नॉट अ जुडिशियल फंक्शन, इट इज एन एग्जीक्यूटिव फंक्शन। तो इसलिए मुझे ये सारी चीज जो है हैरान खुद लगी, और फिर नैब को भेजना कि नैब ये देखे कि ECL में नाम डाला जाएगा या नहीं डाला जाएगा। नैब ECL में नाम डाल ही नहीं सकती, वो तो फेडरल गवर्नमेंट डाल सकती है, ना ही नैब डिक्टेट कर सकती है फेडरल गवर्नमेंट को कि आप ये नाम डालें या ये नाम ना डालें। नैब एट द मोस्ट कैन सजेस्ट, दे कैन रिकमेंड, देन इट इज फॉर द फेडरल गवर्नमेंट वेदर टू एक्सेप्ट दैट रिकमेंडेशन और टू टर्न डाउन दैट रिकमेंडेशन।
अच्छा इरफान साहब, ECL या JIT से नाम निकालने के हुक्म का आपका ख्याल में ये मतलब नहीं है कि उन्हें नैब की इंक्वायरी में भी शामिल नहीं किया जाएगा? नैब की इंक्वायरी में ये दोनों नाम फिर भी शामिल होंगे आपके ख्याल में?
देखिए ये दो मुख्तलिफ चीजें हैं। नैब की इंक्वायरी जो है वो नैब का फंक्शन है, ECL में नाम डालना फेडरल गवर्नमेंट का फंक्शन है। सुप्रीम कोर्ट का फंक्शन ना तो ये है कि नैब को क्या है कि आप इंक्वायरी करें, ना उनका ये फंक्शन है कि नैब को क्या है इंक्वायरी ना करें। डिसीजन किसी केस में इंक्वायरी होनी है या किसी केस में तफ्तीश या इन्वेस्टिगेशन होनी है या किसी केस में रेफरेंस की फाइलिंग होनी है, वो डिसीजन सिर्फ नैब ले सकती है, और नैब भी अंडर द चेयरमैन नैब ले सकती है, नॉट ऑन द ऑर्डर्स ऑफ एनी कोर्ट और सुप्रीम कोर्ट और एनी गवर्नमेंट। दैट इज एन इंडिपेंडेंट फंक्शन ऑफ नैब। देयरफॉर ये जो सारा ऑर्डर आ जाया है, अगर आप स्ट्रिक्ट लीगैलिटी में देखें तो मेरे मुताबिक ये ऑर्डर जो है स्ट्रिक्ट लीगैलिटी में नहीं आता।
अच्छा ये देखें कि सुप्रीम कोर्ट के बेंच का बिलावल भुट्टो के मुतालिक कहना कि वो मासूम बच्चे थे, सिर्फ माँ का मिशन आगे बढ़ा रहे हैं, जबकि JIT की रिपोर्ट कहती है कि बिलावल भुट्टो के अखराजात जाली अकाउंट से पूरे हुए। इस मामले में सियासी सोच कितनी कारफरमा नजर आ रही है? इंक्वायरी पर इसका क्या असर पड़ेगा आपके ख्याल में?
सबसे पहली बात तो ये है कि सुप्रीम कोर्ट کی جو بھی آبزرویشن ہوتی ہیں اگر, اور یہ وربل آبزرویشن ہیں, تو میں اس طرح کی آبزرویشن کو زیادہ ویٹ نہیں دوں گا, کیونکہ یہ کئی دفعہ سپریم کورٹ نے پہلے بھی آبزرویشن دیے ہیں, اور بلکہ کئی دفعہ تو لکھ کے دیے, اور انہوں نے خود کہا کہ یہ تو ہماری ٹینٹیٹیو فائنڈنگز تھی, ہماری کوئی اس طرح سے کوئی پرنسپل آف لا ہم نے ڈیسائڈ نہیں کیا, تو اس کو مت سیریسلی لیا جائے. تو اس کی جو لیگل سینکٹیٹی ہے اس طرح کی آبزرویشن, جو ریمارکس ہیں, یہ تو آبیٹر ڈکٹا سے بھی زیادہ ویک فوٹنگ پہ ہوتے ہیں, اس کی تو کوئی حیثیت ہی نہیں ہوتی. سو آئی ووڈ ناٹ ٹیک اٹ سیریسلی.
اچھا, یہ جو جے آئی ٹی کا ایک نیا تصور ہم دیکھ رہے ہیں, کوئی بھی الزام سامنے آنے کے بعد جے آئی ٹی بنا دی جاتی ہے, آپ کے خیال میں جے آئی ٹی ایک متوازی نظام کے طور پر کام کرنے لگ گئی ہیں؟
جی ہاں, دیٹ از ویری انٹرسٹنگ, کیونکہ میں واحد شخص ہوں پاکستان میں جو کہ ریپیٹڈلی اس طرف اشارہ کر چکا ہوں کہ یہاں پہ پاکستان کی 70 سالہ تاریخ میں تو کبھی جی آئی ٹی بنی نہیں, اور پہلی دفعہ بنی تو پناما کیس میں بنی. پناما کیس کا جو فال آؤٹ تھا وہ پاکستان کی جو پولیٹیکل سیناریو ہے وہ اس کو امپیکٹ کرتا تھا. اس کے بعد پھر ایک دو کیسز یہ جو موجودہ دیکھے تو اس میں جی آئی ٹی بنی, یہاں پہ بھی جو امپیکٹ ہے وہ ایک پولیٹیکل امپیکٹ ہو رہا ہے. تو اس ساری چیزوں سے جو بہت سارے لوگوں کو یہ امپریشن مل رہا ہے ایز اف پاکستان کی جو پالیٹکس ہے اس کو ریگولیٹ کرنے کے لیے اکاؤنٹبلٹی کو پروٹیکٹ بنایا جا رہا ہے, تو یہ چیز میں سمجھتا ہوں کہ اگر ہو نہیں رہی تو کم از کم ہوتی ہوئی نظر بھی نہیں آنی چاہیے, اور اکاؤنٹبلٹی جو ہے اس کو پالیٹکس سے علیحدہ رکھا جائے, اور اس طرح سے اگر ہم اکاؤنٹبلٹی کریں گے جو کہ ہم نے جیسے پچھلے سال میں کی ہے, تو اس سے ہم سیاست دانوں کو اور سیاسی لیڈروں کو تو ختم کر سکتے ہیں, حکومتوں کو تو گرا سکتے ہیں, لیکن بدعنوانی کو یا کرپشن کو ختم نہیں کر سکتے.
ماہر قانون عرفان قادر ہم سے بات کر رہے تھے. اسی موضوع پر آپ کی رائے جاننے کے لیے ہم نے بی بی سی اردو کے فیس بک پیج پر آپ سے پوچھا تھا کہ کیا عدالت کے آج کے فیصلے نے جے آئی ٹی کے ای سی ایل کے لیے 172 افراد کی فہرست پر سوالیہ نشان لگا دیا ہے. سامعین کی رائے سنتے ہیں.
جے آئی ٹی کی ای سی ایل کے لیے 172 افراد کی فہرست پر شروع سے ہی سوالیہ نشان ہے.
بالکل نہیں, عمران خان نے بھی اچھا کیا کہ پورا 172 افراد کا نام ای سی ایل میں ڈالا, کیونکہ یہ پھر اگر ملک سے بھاگ جاتے تو پھر عمران خان کو لوگ کہتے تھے کہ آپ کی تو حکومت تھی, تو کیوں یہ لوگ باہر گیا, تو عمران خان نے زبردست فیصلہ کر کے اس کا نام ای سی ایل میں ڈالا. ابھی چیف جسٹس کا حکم آیا تو وہ بھی اچھا ہے, لیکن عمران خان نے بھی اچھا فیصلہ کیا.
یہ تھے ہمارے سامنے. سال 2018 کے دوران پاکستان کے صوبہ بلوچستان میں گزشتہ سال کی نسبت دہشت گردی کے واقعات میں 30% اضافہ ہوا ہے, جبکہ پاکستان میں دہشت گردی کے مجموعی واقعات میں 29% کمی ہوئی ہے. تحریک طالبان پاکستان اور اس سے وابستہ گروہ نام نہاد دولت اسلامیہ ایک مہلک خطرہ بنے رہے. کراچی سے ریاض سہیل کی رپورٹ.
پاکستان انسٹیٹیوٹ فار پیس اسٹڈیز نے سالانہ جائزہ رپورٹ میں مزید بتایا ہے کہ تحریک طالبان پاکستان اور اس سے وابستہ گروہوں نے سال 2018 میں ہونے والے دہشت گردی کے اکثر واقعات کی ذمہ داری قبول کی. ان کے بعد دوسرے نمبر پر دہشت گردی کے واقعات میں علیحدگی پسند تحریکیں ملوث رہیں. سب سے زیادہ حملے صوبہ خیبر پختونخوا اور اس سے ملحقہ سابقہ فاٹا میں ہوئے. تاہم دہشت گردی کے حملوں میں سب سے زیادہ افراد بلوچستان میں مارے گئے. رپورٹ میں کہا گیا ہے کہ 2018 میں نئی پیش رفت بلوچ قوم پرست مسلح گروہوں کی جانب سے خودکش حملوں کا استعمال تھا جو کہ خطرناک رجحان کی عکاسی کرتا ہے. دہشت گردی کے حملوں میں 171 حملے تحریک طالبان یا اس سے علیحدہ ہونے والے گروہوں جماعت الاحرار اور جیسے دیگر گروہوں اور نام نہاد دولت اسلامیہ وغیرہ نے کیے. ان حملوں میں 449 افراد ہلاک ہوئے, جبکہ بلوچ علیحدگی پسندوں کے حملوں میں 96 افراد ہلاک ہوئے. ان حملوں کی تعداد 80 تھی. ملک میں فرقے وارانہ دہشت گردی کے کل 11 واقعات ہوئے, ان میں 50 افراد ہلاک جبکہ 45 زخمی ہوئے. رپورٹ کے مطابق دہشت گردی کے کل واقعات میں 136 ایسے تھے جن میں براہ راست قانون نافذ کرنے والے اداروں کو نشانہ بنایا گیا. پپس کی رپورٹ کے مطابق دہشت گردی کی سب سے زیادہ مہلک کاروائیاں سیاسی رہنماؤں اور کارکنوں کے خلاف کی گئیں. سال 2018 میں انتخابی مہم کے دوران 24 دہشت گرد حملے ہوئے جن میں 218 افراد ہلاک ہوئے. امن امان کی صورتحال کے حوالے سے بلوچستان اس سال بھی توجہ کا مرکز رہا. یہاں 354 افراد دہشت گرد حملوں میں مارے گئے جو کہ ملک بھر میں مارے گئے افراد کی کل تعداد کا 59% ہے. ریاسویل بی بی سی کراچی.
سامعین کے لیے ایک یاد دہانی کے فیس بک پر آپ کی رائے معلوم کرنے کے لیے ہم روزانہ ایک سوال آپ سے پوچھتے ہیں. جب آپ ٹیکسٹ کے علاوہ آڈیو کی صورت میں دیں تو پروگرام کا حصہ بنانا آسان ہوگا. سربین یہاں نصف کو پہنچا, ذرا دیر میں آپ کھیلوں کی خبریں سنیں گے اور پھر پروگرام میں دیگر موضوعات کو شامل کریں گے. یہ بی بی سی اردو سروس ہے.
سیربین سننے یا دیکھنے کے لیے ہماری ویب سائٹ bbcurdu.com پر تشریف لائیے۔ ہمارا ٹی وی پروگرام پیر سے جمعے تک پاکستان کے وقت کے مطابق شام 7 بجے bbcurdu.com اور bbcurdu کے فیس بک پیج پر بھی براہ راست نشر کیا جاتا ہے۔ آپ ہم سے انسٹاگرام پہ بھی رابطہ کر سکتے ہیں، ہمیں ٹویٹر پہ بھی فالو کیجیے، ہمارا ٹویٹر ہینڈل ہے @bbcurdu۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں شمشاد آفریدی۔ آسٹریلیا اور انڈیا کے درمیان 4 ٹیسٹ میچوں پر مشتمل سیریز کا چوتھا میچ بارش کے باعث ڈرا ہونے سے انڈیا نے 4 ٹیسٹ میچوں کی سیریز 2-1 سے اپنے نام کر لی۔ انڈین کرکٹ ٹیم کے کپتان وراٹ کوہلی نے اس جیت کو ان کی اب تک کی سب سے بڑی کامیابی قرار دیتے ہوئے کہا،
وی ریلی بیڈلی وانٹڈ ٹو ون اے سیریز اوے فرام ہوم، وی ڈیڈنٹ وانٹ ٹو بی اے ون میچ ونڈر کائنڈ آف اے ٹیم، وی ایز اے ٹیم فیل ایبسولوٹلی کمپلیٹ ناؤ، دس ون از دی موسٹ اسپیشل فار می۔
خیال رہے کہ یہ آسٹریلیا کی سرزمین پر کھیلی جانے والی پہلی سیریز تھی جو انڈیا کی ٹیم اپنے نام کرنے میں کامیاب ہوئی۔ فٹ بال ایسوسی ایشن چیلنج کپ کے تیسرے راؤنڈ میں آج ولورہمپٹن ونڈرز کا مقابلہ لیورپول کی فٹ بال ٹیم سے ہوگا۔ ادھر فٹ بال ایشین کپ کے گروپ ڈی میں آج ایران اور یمن کی ٹیمیں آمنے سامنے ہوں گی، جبکہ اسپینش لا لیگا میں سیلٹا ویگو کا مقابلہ ایتھلیٹک بلباؤ کی فٹ بال ٹیم سے ہوگا۔ سڈنی انٹرنیشنل ٹینس ٹورنامنٹ میں خواتین کے سنگل مقابلوں میں اٹلی کی کمیلا جورجی نے آسٹریلیا کی آئلا ٹوملی آناویچ کو 6-3 اور 6-3 سے شکست دی، جبکہ اسی ٹورنامنٹ میں مردوں کے سنگل مقابلوں میں سربیا کے ڈوشان لایاویچ کو آسٹریلیا کے الیکس ڈیمینو کے ہاتھوں 6-4 اور 6-3 سے شکست کا سامنا کرنا پڑا۔ آسٹریلیا میں جاری اس ایونٹ میں کل مینز ڈبل کے ایونٹ میں پاکستان کے اسام الحق قریشی اور میکسیکو کے سانتیاگو گونزالیس پہلے راؤنڈ میں برطانیہ کے جیمی مرے اور برازیل کے برونو سوارس کا سامنا کریں گے۔ دوسری جانب اے ٹی پی اوکلینڈ اوپن ٹینس ٹورنامنٹ میں برطانیہ کے کیمرون نوری نے فرانس کے بینوا پیئر کو 6-3 اور 6-2 سے شکست دی۔ پاکستان کی انڈر 16 کرکٹ ٹیم آسٹریلیا کے خلاف وائٹ بال میچوں کی سیریز کے لیے دبئی پہنچ گئی ہے۔ عمر امان کی کپتانی میں پاکستان انڈر 16 کی ٹیم آسٹریلیا کے خلاف اپنا پہلا ون ڈے میچ بدھ کو کھیلے گی۔ اور نیپال کی خواتین بلائنڈ کرکٹ ٹیم 27 جنوری کو 5 میچوں کی سیریز کے لیے پاکستان پہنچے گی۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ ایک نظر ڈالتے ہیں بی بی سی اردو کی ویب سائٹ پر، ایک دلچسپ خبر یہاں موجود ہے۔ ایک جاپانی ارب پتی ری ٹویٹ کے ریکارڈ کو توڑ کر اب دنیا کے سب سے زیادہ ری ٹویٹ ہونے والے ٹویٹ کے خالق بن گئے ہیں۔ آپ کو یقیناً ایک امریکی نوجوان یاد ہوں گے جنہوں نے ٹویٹر پر فاسٹ فوڈ چین سے درخواست کی تھی کہ انہیں 1 سال تک چکن نگٹس مفت فراہم کیے جائیں۔ اس ٹویٹ کو سب سے زیادہ ری ٹویٹس ملنے کا اعزاز حاصل ہوا تھا۔ یہ ریکارڈ اب جاپانی باشندے کے پاس ہے۔ تفصیل پڑھنے کے لیے وزٹ کیجیے bbcurdu.com۔ اور اب پروگرام میں دیگر موضوعات کو شامل کرتے ہیں۔ پاکستان کی اقلیتی ہندو برادری سے تعلق رکھنے والے رمیش جے پال 5 برس کی عمر میں عرب کے صحرا میں شوتر سواری کے لیے بھیجے گئے، جہاں سے انہیں 10 سال کی عمر میں بازیاب کروایا گیا اور پھر انہوں نے تعلیم کا سلسلہ دوبارہ شروع کیا۔ رمیش اپنی محنت کے بلبوتے پر امریکہ کی یونیورسٹی تک پہنچے ہیں۔ ان کی کہانی جانتے ہیں نامہ نگار عمر دراز سے ان کی اس گفتگو میں۔
میرا نام رمیش جے پال ہے اور میں رحیمیار خان کا رہائشی ہوں۔ جب 5 سال کی میری عمر 5 سال تھی تو اس وقت معاشی حالات کی بدولت مجھے جو ہے وہ دبئی میں ایز آ کیمل جوکی جو ہے وہ بھیجا گیا۔ میرے والد جو تھے وہ اس وقت شاید بے روزگار تھے یا ان کے پاس اس طرح کا جو ذریعہ معاش، ان کا ذریعہ معاش کوئی بہترین نہ تھا، جس کی وجہ سے ہم فیملی سروائیو نہ کر پا رہی تھی۔ ہماری میری جو تنخواہ تھی وہ 500 درہم تھی۔ 500 درہم کا اس وقت جو پیسے بنتے تھے وہ تقریباً 10,000 بنتا تھا۔ ہر جمعے کے دن وہاں پہ جو ہے وہ صبح 4 بجے اونٹ ریس ہوتی تھی سردیوں میں، اور اس کے باقی ایام میں اونٹوں کی دیکھ بھال کرنا، یعنی کہ ان کی جو مالش وغیرہ کرنا اور ان کو چارہ وغیرہ ڈالنا۔ اونٹ ریس کے دوران جو ہے وہ میرے ساتھ حادثہ ہوا تھا اور میرے سر میں ابھی بھی مطلب جو ہے وہ تقریباً 12-14 ٹانکے لگے ہوئے ہیں، لیکن اس کی وجہ سے کبھی کبھی ابھی بھی مجھے تھوڑی پریشانی ہو جاتی ہے، مطلب درد شروع ہوتا ہے۔ اور اس طرح کے میں نے بہت سارے اور میرے بہت سارے جو دوست تھے ساتھی، 1-2 دوست وہاں پہ ان کی ڈیتھ بھی ہو گئی تھی۔ میرے جو معاشی حالات تھے مجھے اجازت نہیں دیتے تھے کہ میں تعلیم حاصل کروں، مطلب جاری رکھ سکوں۔ تو اس دوران میں نے مختلف کام بھی کیے، جیسا کہ میں نے سیور مینوں کے ساتھ کام کیا، میں نے غبارے بھی بیچے، پتنگ بھی بیچے، اور اس کے ساتھ ساتھ میں نے رکشہ بھی چلایا۔ تو رکشہ چلا کے میں نے اور بہت سارے ایسا اس طرح کے مطلب اپنی فیسیں وغیرہ ادا کی۔ گریجویشن کے بعد پھر میں نے اپنی تعلیم کو مزید جاری رکھا اور میں نے جو ہے وہ एमए किया, मास्टर इन सोशियोलॉजी में मैंने पास किया, और इसके अलावा मैंने मास्टर इन रूरल डेवलपमेंट में भी मैंने जो है वो एमए किया है। 2008 में मैंने अपने दोस्तों के साथ मिलकर अपनी एक तंजीम बनाई जिसका नाम है हरे रामा फाउंडेशन ऑफ पाकिस्तान। हरे रामा फाउंडेशन ऑफ पाकिस्तान के ज़रिए मैंने उनकी हिंदू कम्युनिटी और खास माइनॉरिटी या पसमानदा तबकात, ना सिर्फ हिंदू कम्युनिटी बल्कि तमाम पसमानदा तबकात की बेहतरी के लिए पॉलिसी और एडवोकेसी के ज़रिए उनके जो है मसाइल हल करने की कोशिश की। सोशल मीडिया पर मैंने देखा कि जो एक ऐड चल रहा था जिसमें आप अगर आपका सोशल वर्क में तजर्बा भी हो और आप 16 साल की तालीम भी हो यानी आपने मास्टर किया हुआ हो तो आप अप्लाई कर सकते हैं। तो मैंने ह्यूबर्ट हम्फ्री फेलोशिप प्रोग्राम के लिए अप्लाई किया और लकीली मैं जो है वो ह्यूबर्ट हम्फ्री फेलोशिप प्रोग्राम के लिए क्वालिफाइड कर गया। जब मैं यूएई में था, जब मैं बतौर कैमल जॉकी उसके बाद मैं अमेरिका गया, तो मैंने वहाँ पर दोनों जगहों पर यही चीज़ को देखा है कि तालीम ही सबसे बेहतरीन जो है वो हथियार है आज के इस दौर में। तो मैंने वापस आकर रहीम यार खान के 3 तहसीलों में 3 स्कूल भी खोले हैं जिनका नाम रमेश जयपाल लर्निंग सेंटर है, और वो ट्यूशन सेंटर है जहाँ पे वो बच्चे जो हैं जैसे मैं बड़े मुश्किल हालात में पढ़ा हूँ, तो जहाँ पे स्कूल नहीं है तो वो उन इलाकों में वो स्कूल खोले गए हैं ताकि वो बच्चे पढ़ें। और ये मेरा मोटो है कि मैं 2020 तक इस तरह के अपने और दोस्तों को साथ मिला के 100 से ज़ायद जो है।
रमेश जयपाल के सफ़र की कहानी आपने सुनी। इंडिया के शुमाली शहर फगवाड़ा में आज खत्म होने वाली इंडियन साइंस कांग्रेस कई दिनों तक सुर्खियों में रही, लेकिन साइंस की वजह से नहीं। कांग्रेस में मुल्क के सरकर्दा साइंसदानों ने शिरकत की, लेकिन वहां मुख्तलिफ इजलासों में कई ऐसे होशुबा दावे भी किए गए जिनका साइंस से दूर दूर तक कोई ताल्लुक नहीं। दिल्ली से सुहेल हलीम।
साइंस कांग्रेस का टॉपिक था फ्यूचर इंडिया, साइंस और टेक्नोलॉजी या साइंस और टेक्नोलॉजी के तनाजुर में इंडिया का मुस्तकबिल। लेकिन बातचीत का महवर इंडिया का माजी ही रहा, क्योंकि कुछ साइंसदान ये साबित करने में लगे रहे कि इंडिया ने हजारों साल पहले अजीम साइंसी कामयाबियां हासिल कर ली थीं। मिसाल के तौर पर एक साइंसदान कन्नन जगथला कृष्णन ने कहा कि अल्बर्ट आइंस्टाइन, आइजक न्यूटन और स्टीफन हॉकिंग की रिसर्च किसी काम की नहीं थी। आंध्रा यूनिवर्सिटी के वाइस चांसलर प्रोफेसर जी नागेश्वर राव का दावा था कि महाभारत के किरदार 100 कौरव भाई टेस्ट ट्यूब बेबी थे और उनका जन्म स्टेम सेल टेक्नोलॉजी का करिश्मा था।
टुडे वी स्पीक अबाउट स्टेम सेल रिसर्च, थाउजेंड्स ऑफ इयर्स अगो वी हैड दिस टेक्नोलॉजी।
प्रोफेसर राव का यह भी दावा था कि रामायण के किरदार रावण के पास 24 तरह के तैयारे थे।
रावणा हैज 24 टाइप्स ऑफ एरोप्लेन्स ऑफ डिफरेंट साइजेस।
उनका सवाल था कि क्या एक औरत 100 बच्चों को जन्म दे सकती है, और अगर नहीं तो स्टेम सेल टेक्नोलॉजी के बगैर 100 कौरव भाई कैसे पैदा हुए थे। लेकिन वो ये मानने के लिए तैयार नहीं है कि रामायण और महाभारत तारीख की किताबें नहीं हैं। साइंस कांग्रेस में इस तरह के दावे कोई गैर मामूली बात नहीं है। खुद वजीर आजम नरेंद्र मोदी ने मुंबई में एक इजलास से खिताब करते हुए कहा था कि हिंदुस्तान में हजारों साल पहले प्लास्टिक सर्जरी हुआ करती थी।
कि महाभारत का कहना है कि कर्ण माँ की गोद से पैदा नहीं हुआ था, इसका मतलब ये हुआ कि उस समय जीनेटिक साइंस मौजूद था, तभी तो कर्ण माँ की गोद के बिना उसका जन्म हुआ होगा। हम गणेश जी की पूजा करते हैं, कोई तो प्लास्टिक सर्जन होगा उस जमाने में जिसने मनुष्य के शरीर पर हाथी का सर रख करके प्लास्टिक सर्जरी की प्रारंभ किया होगा।
बीजेपी और उससे नजरियाती मुमासलत रखने वाली तंजीमें ये साबित करना चाहती हैं कि इंडिया में हजारों साल पहले ही बहुत साइंसी तरक्की हो चुकी थी, और बाकी दुनिया में आज जो रिसर्च हो रही है वो दरअसल इंडिया की ही देन है। इंडिया में साइंसी बिरादरी आमतौर पर इस तरह के दावों का मजाक ही उड़ाती है। सुहेल हलीम, बीबीसी दिल्ली।
साइंस कांग्रेस का अहवाल आपने सुना, जिसमें मुस्तकबिल के बजाय माजी को कंघाला गया। सोशल मीडिया का रुख करें तो पाकिस्तान में सियासत में एंटरटेनमेंट ढूंढी जा रही है, और दुनिया भर में गोल्डन ग्लोब जैसे एंटरटेनमेंट के एक इवेंट में सियासत तलाश की जा रही है। इसी सियासत और तफरी के बीचों बीच ट्विटर क्या कहता है, हमारे बीबीसी के साथी ताहिर इमरान से मैंने बात की, और पहले उनसे पूछा कि एक डॉक्टर इमरान पर की ट्विटर पर तलाश क्यों की जा रही है।
तो अमेरिका वाले जो हमारे इमरान भाई हैं, आपको याद होगा कि जब नया पाकिस्तान बना था तो सब लोग हिजरत करना चाह रहे थे। उन्होंने कहा जी ये जो मेरे पीछे लेक है और ये जो मेरा घर है, और ये उन्होंने वो अपना डॉक्टर वाला जो कपड़े पहने हुए थे जो सर्जरी के दौरान पहनते हैं, और कहा कि मैं सब कुछ बेच खोज के जा रहा हूँ, और उस वक्त भी उनका बड़ा मजाक उड़ाया गया। अब बड़े अरसे के बाद किसी को ख्याल आया कि वो भाई कहाँ गया, पाकिस्तान आया नहीं आया, उनका अकाउंट भी नहीं, कोई उसके ऊपर एक्टिविटी भी नहीं चल रही।
लोग भूले नहीं थे, उन्होंने टैब रखी हुई थी कि कब आएंगे कब आएंगे।
हाँ, बहुत से आने हैं ट्विटर पे लोग,
पब्लिक में जारी बात है उसके ऊपर इतनी बात नहीं हो रही थी, तो अचानक से वो हमारे जो कार्टूनिस्ट हैं साबिर नजर, उन्होंने उनकी वीडियो शेयर की और फिर उसके अलावा और भी बहुत सारे लोगों ने शेयर की कि डॉक्टर साहब जो बंद हैं घर पर बेचने की बातें, कुछ पता नहीं चला कहाँ गए, सुना उन्होंने अकाउंट बंद कर दिया है, बाद में पता चला उनका अकाउंट खुला हुआ है लेकिन उस पर कोई एक्टिविटी नहीं है, लेकिन डॉक्टर साहब अभी तक पाकिस्तान नहीं पहुंचे, या अगर पहुंचे हैं हमारा ये प्रोग्राम सुन रहे हैं तो ट्विटर पे या फेसबुक पे हमें बताएं, हम उनसे मिलने के लिए बेताब हैं, सिर्फ मैं नहीं बल्कि बहुत सारे लोग मेरे साथ इत्तेफाक करेंगे उनसे।
तो वो ट्विटर पे कहां गायब हो गए? ट्विटर पे सुना है कि उन्होंने अपना अकाउंट वगैरह जो है वो डिलीट कर दिया, वीडियो भी नहीं मिलती अब उनके अकाउंट से,
उन्होंने वीडियो वगैरह, उन्होंने अपना अकाउंट जो है वो उनका इनएक्टिव है।
अच्छा।
तो मैंने भी ढूंढने की कोशिश की, मुझे उनका अकाउंट नहीं मिला, लेकिन ये है कि अभी मैंने कहीं पढ़ा कि उन्होंने अपना अकाउंट डीएक्टिवेट नहीं किया बल्कि उसके ऊपर एक्टिविटी नहीं है और वीडियो वगैरह शायद हटा दी।
इस पर कुछ मजेदार मीम्स भी हैं कि वो झील में ही छलांग मार गए, शायद वो मीम्स में ऐसा दिखाया गया,
बहुत ज्यादा, बल्कि मैंने फंसी जगह की देखी कि वो एक रू आती है और उसके पीछे एक साइकिल होता है और साइकिल उसको घसीट के फ्लाई करके ले जाता है।
अच्छा,
तो बहुत मजे मजे की मीम्स हैं।
चले, कुछ आप हमें बताइए गोल्डन ग्लोब्स के हवाले से क्या खबर है, कल आपने वादा किया था कि आज इस पर बात करेंगे।
तो जिस फिल्म के बारे में मैं हम सारे बातें कर रहे थे, उस फिल्म को सिर्फ एक अवार्ड मिला और अ स्टार इज बॉर्न लेडी गागा की फिल्म को उसके गाने शैलो के ऊपर बेस्ट ओरिजिनल सॉन्ग का अवार्ड मिला, लेकिन एक बहुत इंटरेस्टिंग अवार्ड जो है वो मार्शाला अली जो मुसलमान ब्लैक एक्टर हैं जो अहमदी भी हैं, तो उनको बेस्ट सपोर्टिंग एक्टर का अवार्ड मिला। उसके अलावा जो बहुत ज्यादा जो एक आउटस्टैंडिंग किस्म की रामी मलिक की परफॉर्मेंस जो है जिनको बोहेमियन रैप्सोडी के ऊपर अवार्ड मिला, और
इसको सरप्राइज विनर करार दिया जा रहा है, मेरा नहीं ख्याल के क्यों, क्योंकि ये तो काफी मारूफ फिल्म हुई थी।
हाँ, इसके बारे में यानी ये टॉप फाइव में तो थी, लेकिन ज्यादा कोशिश लोगों की यानी कि था कि शायद स्टार इज बॉर्न जो है वो बहुत ज्यादा उसके तवक्कुआत वाबस्ता थी, लेकिन वो पूरी नहीं हो सकी। और उसके अलावा जो बड़ी फिल्में हैं मिसाल के तौर पे जैसे मसलन क्रेजी रिच एशियंस है या वो उस हिसाब से उतना बेहतर परफॉर्म नहीं कर सकी, लेकिन ये दो तीन अच्छे यानी कि जबरदस्त रामी मलिक और मार्शल अली को अवार्ड मिलना इज अमेजिंग, क्योंकि मार्शल अली को इससे पहले भी गोल्डन ग्लोब की नॉमिनेशन मिल चुकी उनके रोल के ऊपर मूनलाइट में जो फिल्म के अंदर था, तो इसलिए आज से गोल्डन ग्लोब खत्म हो गया, देखते हैं ऑस्कर्स के अंदर क्या होगा, क्या यही ट्रेंड चलेगा या डिफरेंट होगा।
ठीक, सोशल मीडिया से सियासत और एंटरटेनमेंट की गपशप हमसे ताहिर इमरान कर रहे थे। थाईलैंड की जानिब से आरजी तौर पर मुल्क में दाखिल होने की इजाज़त मिलने के बाद 18 साल सऊदी खातून बैंकॉक एयरपोर्ट के उस होटल से चली गई हैं जहां उन्होंने खुद को एक कमरे में बंद कर लिया था। इससे पहले थाईलैंड की इमिग्रेशन के एक आला अहलकार ने कहा था कि सऊदी खातून रहफ मोहम्मद अल-कुनून की जान को खतरे के दावों के पेश नज़र उन्हें मुल्क बदर नहीं किया जाएगा। ख्याल रहे कि रहफ ने पीर की सुबह कुवैत जाने वाली परवाज में सवार होने से इनकार कर दिया था। उनका कहना है कि उनके खानदान की जानिब से उन्हें उनकी जान को खतरा है। इस मामले की तफसील पढ़ना चाहें तो विजिट कीजिए bbcurdu.com। मजीद खबरों और अपडेट्स के लिए भी वेबसाइट पर आइए। खबरों के हवाले से राय देना चाहें तो बीबीसी उर्दू के फेसबुक पेज और ट्विटर हैंडल पर दे सकते हैं। सरबीन यहाँ इख्तिताम को पहुंचा। आज प्रोग्राम के एडिटर थे रफाकत अली, प्रोड्यूसर परनिया खान और स्टूडियो मैनेजर आमिर सिद्दीक। नाज जफर और सरबीन की पूरी टीम को इजाजत। जाते जाते खबरों का खुलासा नादिया सुलेमान से।
पाकिस्तान की सुप्रीम कोर्ट ने पीपल्स पार्टी के चेयरमैन बिलावल भुट्टो जरदारी और वज़ीर आला सिंध के नाम एग्जिट कंट्रोल लिस्ट से खारिज करने का हुक्म दिया है। अफगान तालिबान ने इस बात की तस्दीक की है कि वो रवां हफ्ते अमेरिका के साथ अमन मुज़ाकरात जारी रखेंगे। हमास ने मिस्र और गजा की पट्टी के दरमियान रफा सरहद का कंट्रोल संभाल लिया है। इससे कबल फलस्तीनी अथॉरिटी ने हमास के रवैये की शिकायत करते हुए सरहद पर से अमला वापस बुलाने का ऐलान किया था। चीन ने कहा है कि अगर अक़वामे मुत्तहिदा के मुबस्सिरीन तमाम कागजी कार्रवाइयां पूरी कर लें तो उन्हें उइगुर मुसलमानों की आबादी वाले शिनजियांग सूबे तक रसाई दे दी जाएगी। एक जापानी अरबपति दुनिया के सबसे ज़्यादा रीट्वीट होने वाले ट्वीट के खालिक बन गए हैं। बरतानवी वज़ीर आज़म ट्रीज़ा मे ने कहा है कि वो यूरोपीय यूनियन से मज़ीद यकीन दहानी हासिल करने की कोशिश कर रही हैं ताकि ब्रेग्ज़िट के लिए मतलूबा वोट्स हासिल कर सकें। ये बीबीसी उर्दू सर्विस है।